नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृङ्खलामा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै आएका छौं। गएको साता हामीले सेतो धरतीको सातौं श्रृङ्खला वाचन सुन्यौं। मदन पुरस्कार प्राप्त कृति सेतो धरतीमाथि डाक्टर विष्णुभूमि घिमिरे लेख्नुहुन्छ, अमर न्यौपानेको पहिलो आख्यान पानीको घाम लगभग 3 वर्ष अघि पढ्दा नै लागेको थियो। एक दिन अमरले चमत्कार गर्नेछन्, तर यति चाँडै गर्लान् जस्तो लागेको थिएन। उनको दोस्रो कृति सेतो धरती पढेपछि लाग्यो उनले साँच्चैकै चमत्कार गरे। यही चमत्कार गरिएको भनिएको कृति सेतो धरती अमर न्यौपानेको उपन्यासको 8 श्रृङ्खला अब वाचन सुरु हुन्छ। गैराहरू पनि गढ्दै गइरहेछन्। आमा डराउँदै भन्नुहुन्छ, तेरो जिउ त साह्रै सप्रियो नानी। म भने खुसी हुँदै सोध्छु, मैले त केही मलजल गरेकी छैन, मेरो शरीर भगवान्ले मलजल गरिदिएर सप्रिएको हो। अनि मनमा यस्तो पनि भावना आउँछ, मलिलो जलिलो जमिनमा केही नरोपेर नै विभिन्न किसिमका घाँस र बोट बिरुवा आफै उम्रिए झैँ मेरो शरीरमा पनि आफै केही सृष्टि हुने त होइन। म भित्र डर र उत्सुकता लहर झैँ आउने जाने भइरहेछ। मनमा यस्तो रङ्गीन भावना उराल्दै सुकिलो कुराको धोती फेरे, सेतै पटुका पछाडि फुर्को छोडेर बाँधे। चोलो त यही ठिक छ, लगाउन त मलाई टिपेका फुल जस्तै बुट्टा भएको सारी चोलो लगाएर अरू सदुवाहरू झैँ सिँगारिएर यज्ञमा जान मन थियो। फुलको डाली कम्मरमा बोकेर के जान मात्र लागेकी थिएँ। आमाले बडो महत्त्वपूर्ण कुरा भन्न खोजे झैँ भान्साको झ्यालबाट कराउनु भयो, कहाँ जान लागे नानी? लाग्यो आमाले थाहा पाएर पनि किन सोध्नुभएको होला, तैपनि भने यज्ञमा, यहाँ आत एकछिन। डाली बोकेर म भित्र गएँ भान्सामा। आमाले बिस्तारै तर बलियो बोलीमा भन्नुभयो, घले क्लार जा नानी। मेरो मन सुनसान जस्तो भएर सोधेँ, किन आमा? सम्झाउने शैलीमा भन्नुभयो, यस्तरी छाती देखाएर हिँड्नुहुन्न नि बाबै, चोलो लाएछु त देख्नु भएन? चोलो लाए नि तेरो छाती देखियो कि नानी? चोलोमाथि घलेक नि ला न, घलेक लासी छाती छोपिन्छ क्या? मलाई घलेक लगाउन पटक्कै मन छैन, तर आमाले भनेपछि लगाएँ। फेरि भन्नुभयो, त सधैँ यसरी नै घलेक लाएर हिँड नानी, तेरा छाती साह्रै ठुला छन्। तर मलाई जति ठुला भए पनि यो फुलभन्दा पनि हलुङ्ग लाग्छन्। आमाले अझै थप्नुभयो, घलेक नलाइ हिँडिस् भने तेरो छाती देखेर लोनी मुन्चेका मना पाप पलाम्छ। तर मेरो छाती त घलेक लगाउँदा पनि देखिन्छ, पछ्यौरा ओढ्दा पनि देखिन्छ। मनमनै सोचेँ, कुन दिनदेखि आमाले भन्नुहुने हो, नानी अनार ढाकेर हिँड अब, तेरो अनार साह्रै राम्रो छ, लोनी मुन्चेका मना पाप पलाम्छ। फेरि म त्यो दिन कुरिरहेकी छु। भगवान् तिमीलाई थाहा छ कि छैन, म 18 वर्ष कि भएँ नि, फोटोका कृष्णलाई मनमनै भने। फोटोका कृष्णले मैले मात्र सुन्ने गरी मुरली बजाए। मुरलीको धुन सुन्दा सुन्दै म त्यत्तिकै झस्किए चाहिँ भएँ। यज्ञमा लगेर फुल चढाएँ। पवित्रा त युवक साधुको आडमा छिन्, उनकै सेवा गरिरहेकी। म पनि नजिकै गएँ। ती युवक साधु मैले नमन गर्नुभन्दा पहिल्यै हाँसे। पवित्राले बिस्तारै भनिन्, म त यज्ञभरि यहीँ बस्छु। मलाई पनि बस्न त मन लागेको थियो, तर भन्न सकिनँ। कसैले मलाई बस भनेनन्। कता कता पवित्रामाथि ईर्ष्या लाग्यो। म दिनमा मात्र आउँछु, उनी रात दिन यज्ञमा बस्छिन्, साधुहरूसँगै बस्छिन्, उनीहरूलाई खाना बनाउने खुवाउने सेवा सत्कार गर्ने काम गर्छिन्, अलिअलि म पनि त गर्दैछु। एक दिन त्यो युवक साधुले मलाई नजिकै बोलाए। म गएँ। जाँदा तन र मनभरि सङ्कोच लिएर गएँ। कति बाठा तिमी त, मलाई एकैछिनमा पुराण पढे चाहिँ पढेछन् भने लाज र सङ्कोचले ज्ञानको बाटो सेक्छ। सोध्न मन लागेको थियो, त्यसो भए लाज र सङ्कोचले के को बाटो खोल्छ त, कि त्यसको बाटै हुँदैन? तर सोधिन। फेरि भने, ज्ञान भनेको उज्यालो हो, जहाँ उज्यालोमा जस्तै सबै रङ हुन्छन्, वस्त्र रङ्गीन हुनेहरूको ज्ञान रङ्गीन हुँदैन। तिम्रा वस्त्रहरूले तिमीलाई ज्ञानको ढोका खोलिदिएका छन्। गीताको पुस्तक र त्यसमाथि फूल राखेर तिनले मेरो हातमा राखिदिए। यसलाई जिन्दगीभर पढ्नु, यी भगवान् कृष्णका बाणी हुन्। मलाई थाहा थिएन गीता कृष्णका बाणी हुन्। यस कुराले मलाई सबैभन्दा बढी आनन्दित तुल्यायो। मैले रोजेको बाटो ठिक रहेछ, मैले रोजेका भगवान् पनि ठिक रहेछन्। तिनले मलाई पिठ्यौमा ढाप दिँदै भने, पति नहुनेहरूका परमात्मा नै पति हुन्, उनकै सेवा गर्नु। साँच्चै मलाई भन्न मन लागेको थियो, गुरुदेव मलाई पनि हजुरसँगै लैजानुहोस् ज्ञान मार्गमा, म ज्ञान र हजुरको दासी भएर बाँच्छु सधैँ सधैँ। तर भन्न सकिनँ। आमा भन्नुहुन्छ, त सानी छँदा मना लागेका कुरा जे पनि फ्याक्ट भन्न सक्थिस्, तर अहिले भन्न सक्दिनस् त। मलाई लाग्छ जिब्रोले धेरै किन बोल्नु पर्यो अब मैले, त्योभन्दा धेरै त मेरो जीवनले नै बोलिरहेछ। पढ्न सक्नेले किताब पढे चाहिँ पढ्न सक्छन् मलाई, जसरी पढे युवक साधुले। अर्को दिन पवित्रले मलाई एकान्तमा बोलाएर भनिन्, यी युवक साधुको समूहसम्म बनारस जाने भए तिमी नै हिँड। ओहो, कत्रो आँट गरे कि यिनले। मैले केही बोल्नै सकिनँ। नदीको लहर झैँ जान पाए हुन्थ्यो भन्ने भावना मात्र आयो मनमा, तर ममा त्यत्रो आँट कहाँ छ र? बा आमा समाजले के भन्ने हुन्? म डराएँ, जान्छु भन्नै सकिनँ। पुराण सकिएको भोलिपल्ट पवित्रा त ती युवक साधुको समूहसँगै बनारस गएछन्। तिनी गएपछि भने मलाई लाग्यो म पनि जान पाएको भए। मलाई एक्लो महसुस भयो। मसँग ती युवक साधुले दिएको गीताको पुस्तक र एउटा थुङ्गो फूल छ। फूल ओइलायो, पुस्तक जस्ताको तस्तै छ। पढ्न खोज्छु, सक्दिनँ। कखराका सामा अक्षर त सिकाइदिएका थिए गोविन्दले, त्यति मात्र जानेर गीता पढ्न सकिँदो रहेनछ। मैले त अक्षर फोर्नै सकिनँ, तल दिएका टिका पनि पढ्न सकिनँ। सग्ला अक्षर चिन्छु, अरू चिन्दिनँ। सग्ला अक्षरले मात्र कुनै अर्थ लाग्दो रहेनछ। कतै पुग्न सिधा र सम्म बाटो नभए चाहिँ भए अब के गर्ने? अस्ति नै बाले गीता पाठ गर्ने गर् नानी, अब भन्दा मौन बसेँ कि म। अहिले आफैले बासँग भने, बा म गीता पाठ हर्छु, यसले जीवन बिताउन सजिलो बनाउँछ अरे। आमाले पनि मेरो कुरा सुन्नुभयो। मेरा कुराले उहाँहरू खुसी देखिनुभयो। बाले भन्नुभयो, अक्षर चिन्छेस्? गोविन्दले भनेको सम्झेर भने, एउटै अक्षर धेरैपल्ट हेरेपछि फेरि हेर्दा चिनिहालिन्छ नि, एकपटक देखेको मुन्चे फेरि देख्दा चिने जस्तै। मेरो आँट देखेर बाआमा दङ्ग पर्नुभयो, तर सोध्नु भएन यस्तो आँट कसरी गरिस् नानी। उहाँहरूलाई के थाहा मलाई यो आँट गोविन्दले दिएका हुन्। बाले त अलिअलि अक्षर चिन्नुहुन्छ, आमा केही पनि चिन्नुहुन्न। मेरो कुरा सुनेर आमाले भन्नुभयो, ल बाबै, बाँच्न कि कर्म हर्नु पर्यो कि धर्म हर्नु पर्यो, तर जीवनको कर्म अनि बाटो रोजिदियो दैवले, क्यार छेस् त नि खै, अब धर्मको बाटो लाग् नानी। बाले भन्नुभयो, गुरु नथापी गीता पढ्न हुन्न नानी, तिनै युवक साधुलाई गुरु थाप्न पाएको भए कति जाति हुन्थ्यो, अब कसलाई गुरु थाप्ने होला। बो गुरु थाप्नु पर्दैन, त आफै पढ, हेर्दै गएपछि तैँले भने जस्तै आफै अक्षर चिन्छेस्, भन्नुहोला बाले भनेर भने। बा, मलाई ती युवक साधुले गीताको पुस्तक दिन्छन्, पुस्तकमाथि फूल पनि राखेर, तिनी नै मेरा गुरु भएनन् र अब? निकै बेर घोरिनु भयो बा, केही बोल्न सक्नु भएन। आमाले भन्नुभयो, त्यति ठूला महात्माले फूल राखेर देखा रहेछन्, भइगयो नि किन नआउनु, तिनै तेरा गुरु भयो अब। त्यसपछि बाले भन्नुभयो, सोचेस पढे पढ्न त नि। अब ममाथि ठूलो चुनौती थपियो, त्यसो नभन्नुपर्ने रहेछ, अब कसरी गीता पढ्ने हो। पवित्र गएपछि मैले नयाँ साथी बनाएकी छु, पवित्र जस्तै मिल्ने साथी यमुना। तर यमुनाको स्वभाव पवित्राको भन्दा कति फरक छ। यमुनाका धेरै स्वभाव मसँग मिल्छन्। बिहे पहिल्यै भए पनि यमुना माइतमै थिइन्। चार पाँच महिना मात्र भयो क्यारे तिनी घर आएको। तिनी मभन्दा कान्छी छन्, 15 वर्ष कि। घर खान सक्ने भएपछि घर आएकी। तिनको घर हाम्रो घरभन्दा 9 कानलाई माथि पर्छ। तिनी साह्रै धार्मिक स्वभावकी छन्, सदुवा भएर पनि धार्मिक। अझ म तिनलाई धार्मिक भन्दा पनि आध्यात्मिक भन्छु, साह्रै फरासिली पनि। तिनीसँग मेरो एकैछिनमा मित्रता भयो। तिनका दुलाहा पण्डित हुन्, 25-30 वर्ष जतिका होलान्। तिनले भनिन्, मेरा दुलाले दिनदिनै बिहान गीता पाठ हर्नुहुन्छ। सोचे, यमुनालाई भनेर उनको दुलाले गीता पाठ गरेको म नित्य सुन्छु। उनको नजिकै अलग्ग बसेर धेरै सुनेपछि मुखाग्र हुन्छ, अक्षर चिनिहालिन्छ। यमुनाले मैले भनेको मानिन्। गीताको पुस्तक लिएर भोलिपल्ट बिहान यमुनाको घर गए। यमुना भान्सामा काम गर्दैछन्। मैले उनलाई सघाएको जस्तो गरेँ, उनका दुला नुहाई धुवाई गरेर पूजा कोठामा छिरे। यमुना र म भित्ताको आडमा बस्यौं। तिनले के मन्त्रहरू पढे, त्यसपछि गीता पाठ गर्न लागे। हामी लुकेर पनि हेर्दैछौं। गीता पढेको धेरै ठाउँमा सुनेकी थिएँ, तर कुनै पनि श्लोक याद छैन मलाई। सुनेपछि भने यो एकपटक सुनेको हो होइन भन्न सक्छु। तिनले एउटा श्लोक धेरै पटक दोहोऱ्याए, न जायते म्रियते वा कदाचित नायम भूत्वा भविता वा न भूये। अब मैले खोज्न थालेँ आफूले लगेको पुस्तकमा यो नजायते शब्द कहाँ छ। सुरुको न त सग्लो अक्षर हो जसरी पनि चिन्छु, त्यसपछिको अक्षर जायते हो भन्ने पनि चिन्छु, त्यसपछि जा य र ति र त म जहाँ देखे पनि चिन्छु। यमुनाले झन् मेरो जति पनि अक्षर चिनेकी रहेनछन्। पुस्तक पल्टाएर न खोज्न थालेँ, श्लोकको अगाडि पाउँदिनँ, हतारिएर खोज्दा झन् पाइँदैन। म आफैले गर्दा त हो नि, बाले त एकजना पण्डित खोजिदिन्छु भन्नुभएको थियो, सजिलो हुन्थ्यो। यमुनाका दुलासँग सोध्ने आँट आएन मेरो। अर्काको दुलासँग म विधुवा मान्छे सँगै बसेर मलाई सिकाइदिनु न भन्दा लोकले के भन्ला, यमुनाले के भनिन्, आँट गर्नै सकिन। न खोज्दै गएँ खोज्दै गएँ, फेला पारे। त्यो त दोस्रो अध्यायको 20 श्लोक पो रहेछ। मैले यति भन्न जाने, न जायते म्रियते वा कदाचित। सुन्दा सुन्दा मैले यो पनि थाहा पाएँ, उनी हिजो आज दोस्रो अध्याय मात्र पाठ गर्छन्। लगभग 20 दिन मैले दोस्रो अध्याय सुने। कतिपय श्लोक त कण्ठस्थ हुन थाले, जस्तो वासांसी जीर्णानि नैनम छिन्दन्ति शस्त्राणि आदि। गोविन्दले भने चाहिँ, मैले धेरै पटक तिनै हरफ ती हरफका शब्द र अक्षरलाई हेरिरहेँ। हेर्दा हेर्दै बिस्तारै पटक पटक देखेका अक्षरलाई फेरि देख्दा चिन्ने भएँ, तिनको आकृति फेरि देख्दा चिन्ने भएँ, ती अक्षर मिलेर बनाउने शब्दका अनुहार फेरि देख्दा चिन्ने भए, ती अनुहार र अङ्ग मिलेर बनेका वाक्यका शरीर। सुगा झैँ नजानी नबुझी गीता भट्ट्याउन थाले। यस बेला गोविन्द भइदिएको भए भगवान कृष्णका बाणीलाई मैले सुगाले झैँ भट्ट्याउनु पर्ने थिएन। त्यही भट्टाइमा पनि बाबामा दङ्ग पर्नुभएको छ। सोच्नुभयो होला, साँच्चै छोरी त विदुषी भए, तर मैले केही बुझेकी छैन। यद्यपि कतै सप्ताह पुराण लगायो भने ती पण्डितले गरेको व्याख्या र अर्थ म ध्यानपूर्वक सुन्छु अनि मनन गर्न खोज्छु। मेरो मन चित्त र शरीर सम्पूर्ण रूपले गीता पाठमा केन्द्रित भए जस्तो भयो, केवल जस्तो मात्र अनुभूतिपूर्ण तरिकाले होइन। जब गीताको किताब सुन्छु, कृष्णको मुरलीको धुन सुन्छु, नजानी नजानी किताब पाठ गर्दा बोली आफ्नो भए पनि मनले गोविन्दको आवाज सुन्छु, कहिलेकाहीँ युवक साधुको आवाज सुन्छु, द्वधारमा पर्छु। मेरो मनमा गीता पाठ गरिरहेको आवाज गोविन्दको हो कि युवक साधुको? सायद मैले गोविन्दलाई युवक साधुमा आरोपित गरिरहेकी छु। सानी छँदा प्राय सधैँ लोरी गीत बज्ने मेरो मनमा हिजो आज मुरलीको धुन बज्न थालेको छ, कृष्णले बजाएको मुरलीको धुन। कहिलेकाहीँ त लाग्छ कृष्णमा पनि मैले गोविन्दलाई आरोपित गरेँ कि क्या हो। मनमा बज्ने मुरलीको धुनले मेरो मनमा अनौठो तरङ्ग ल्याइदिन्छ। लाग्छ मेरो शरीरमा रगत पनि पहाडी खोला चाहिँ तीव्र गतिमा बगिरहेछ, जसलाई धरती भएर मैले थामिरहेको छु। सोच्छु कतै मेरो पहाडी धरती मेरै मनको खोलामा पहिरो जाने त होइन। भित्रैदेखि खोलाको आवाजले पहाडी धरतीसँग भन्छ, तिमी एकदमै तरुणी भयो। आफूले आफैलाई थाम्न नसकेर आमालाई सोधेँ, आमा भगवान्ले बालविधवालाई पनि किन बैंस दिएका? उसले त सृष्टि गर्नु पर्दैन, बालविधवाहरूको चरित्रको परीक्षा लिन, आमाले भन्नुभयो। त्यसो भए अब मैले परीक्षाको तयारी गर्नुपर्ला कि भनेर सोधेँ। परीक्षा कहिले लिन्छन् त आमा भगवान्ले? प्रत्येक पाइला लिन्छ नि नानी। कहिलेसम्म लिन्छन् आमा? बैंस छैन्जेल। एक मन त लाग्यो मेरो बैंस गइहालोस्, ताकि म भगवान्को परीक्षाबाट मुक्त हुन सकौँ। मनमा फेरि जिज्ञासा पलायो, बैंस सकेसी लिँदैनन् आमा? परीक्षा त सधैँ लिइरहन्छन् नि, बाँचुन्जेलसम्म। भगवान्को परीक्षाबाट तुरन्तै मुक्त हुन चाहेको मेरो मन खिन्न भयो। यसपछि भने लाग्यो, मेरो बैंस कहिले नगइदियोस्, किनभने बैंसले मलाई एउटा मिठो तरङ्ग त दिइरहेछ मेरो शरीरमा, जसले गर्दा आफ्नो शरीरमा आफैले छुँदा पनि आनन्द आउँछ। जसरी आनन्दित हुन्छन् फूलहरू सुभासले छुँदा, शीतले छुँदा, म पनि रोमाञ्चित हुन्छु बतास र शीतले सुस्तरी छुँदा। मेरो मनमा जिज्ञासा फक्रिन्छ, मेरो प्रिय पुरुषले छुने हो भने अझ कस्तो हुन्छ होला। बाहिर कोही आए जस्तो लाग्यो। तुलसीको मठनिर आँगनमा देखे उभिएका दुई युवक बालकृष्ण जस्ता। मलाई त झल्को लाग्यो तिनै युवक साधु र गोविन्दको। तिनको शरीरमा सेतो सिलिकको टल्किने वस्त्र छ, कालो कपाल उसरी नै कुरेर चर्लक्क पछाडि लगेका र घाँटीमा घुङ्ग्रिएको। बाहिर खाटमा गुन्द्री काम्लो केही छैन। गुन्द्री काम्लो लिन म भित्र जान मात्र के लागेकी थिएँ, तीमध्ये एकजनाले भने, सुन म अडिएँ जहाँको तैँ र उतैतिर फर्किएँ। अर्काले भने, विचार गर। दुबईले सँगै भने, यो कहिले नबिर्स, सुन्नु र विचार गर्नु। म केही बोल्न सकेकी छैन, केही सोध्न खोज्छु, वाक्य नै फुट्दैन। मैले सुनिरहेँ उनीहरू दुबै गीतापाठ पो गर्न लागे। उही दोस्रो अध्याय, कर्मण्येवा अधिकारस्ते माफलेषु कथाचन। मलाई त 81 दिनको पाउमा पर्न मन लाग्यो तर सकिनँ। तिनले मलाई नजिकै बोलाए, गएँ। एउटाले गीताको पुस्तक दिए, अर्कोले त्यसमाथि फूल राखिदिए। त्यसपछि नबसिती गए, फेरि पनि सुन्नु र विचार गर्नु भनेर गए। त्यसपछि बिउजिएँ, कुखुरा बाँच्ने बेला पनि भएको रहेनछ। कात्तिकका अन्तिम दिनहरू, चाडबाड सकिएर जाडो पर्दैछ बिस्तारै। मैले कस्तो अनौठो सपना देखेँ, मेरो मन मस्तिष्कमा ती दुई युवक बसेर गीताका तिनै श्लोक गाइरहेछन्। मनले होइन हृदयले सुनिरहेछु, नदी झैँ नथाकिकन गीताको लय गुन्जिरहेछ लगातार। नुहाई धुवाई गरेर म गीता पाठ गर्न लागेँ। पूजा कोठामा कृष्णको फोटो अगाडि बसेर, वासांसी जीर्णानी यथा विहाए, गीता पाठ गर्दा गर्दै थाहा पाएँ आमा भान्साबाट छटपटाउँदै ओछ्यानमा पल्टनु भएको छ। आतिँदै आमा आमा भन्दै ओर्लिएँ, तत्काल आमा बोल्न सक्नु भएन। एकछिनपछि बिस्तारै भन्नुभयो, कोखा हाल्यो। दाहिने कोखामा देव्री हात राखेर देखाउनु भयो, लाग्यो आमा मृत्युको नजिकै पुग्दै हुनुहुन्छ। वासांसी जीर्णानी यथा विहाए, बिर्सेँ मैले। बा पनि आतिँदै रुँदै आउनुभयो। छिमेकी आए, हजुरबा हजुरआमा काका काकी सबै आए। जान्नेहरूले चारफुक गर्न लागे। भर्खर 9 महिना भएको भाइ रोइरहेछ झोलुङ्गोमा। 7 वर्षको ठूलो भाइ पनि आमाको नजिकै बादल लागेको आकाश जस्तो अनुहार बनाएर बसिरहेछ। धामी झाँक्री पनि आए, सन्चो भएन। गाउँका वैद्यहरू पनि आए, औषधि गरे, सन्चो भएन। दिनभरि रातभरि पनि छटपटाइरहनुभयो, खुब छटपटाइरहनुभयो। भर्खर पानीबाट बाहिर निकालिएको माछा झैँ उज्यालो हुने बेलामा आमा छटपटाउन छोड्नुभयो। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। मेरो जीवनको रङ र स्वाद खोसिँदाभन्दा कम्तीमा 50 गुणा बढी म रोएँ र शोकाकुल भएँ। आफ्नै जीवनमाथि आफ्नै जीवनको पहिरो गयो। मनको नदीमा मनको पहाड खस्यो र आँसु बग्न थाल्यो। 9 महिनाको भाइ रोएको रोएछ। आफू रुन छोडेर भए पनि उसका आँसु पुछ्नै पर्यो, उसलाई फुल्याउनै पर्यो। ऊ भोकले रोएको छ, म शोकले रोएकी छु। मामा घरमा माइजू भर्खर सुत्केरी भएकी छन्। यो बिजोक देख्न नसकेर मामाले भने, म साना भान्जालाई उतै लैजान्छु, उहीँ माइजूको दुध खान्छन्, उता दुनु पनि छ। आमा खस्नुभएको दोस्रो दिनमै भाइलाई मामाले लगे। छिमेकी केटी लक्ष्मी र ठुलो भाइ दुवै 8 वर्षका छन्। उनीहरू घर पछाडि समयको बोट पनि खेलिरहेछन्। म बारदरीमा बसेर हेरिरहेछु। लक्ष्मीकी पनि आमा छैनन्। भाइले भन्यो, आमा बोलाम। दुबैले मिलेर झुम्राको पुतली जस्तै आमा बनाए। उनीहरूको विश्वास, आमालाई रुँदै बोलाएपछि आमाको प्राण झुम्राको पुतलीमा आएर बस्छ र ती आमा हुन्छन्। झुम्रामा आमाको प्राण प्रतिष्ठा गराउने तिनीहरूको तरिका रुनु रहेछ। दुवैजनाले रुँदै बिलाप गरेर बोलाए, ए आमा, आमा हो, झट्टै आउनु न आमा, हामी भोकै छौँ। भावना क्या, उनीहरूले आमाको भावना पुतलीमा आएर बस्यो भनेर माने। एकाएक पुतलीलाई आमा देखेर भने, आमा तपाईँ भात पकाउनुहोस्, लट्टेको भात र निगुरोको तिउन, हामी खेल्न जान्छौँ, खेलेर आँसी खान्छौँ। आमाले हुन्छ जाओ, खेलेर आओ, तर झट्टै आओ नि फेरि, नत्र लट्टे चिसो हुन्छ भनेको पनि सुने। खेल्न गएको जस्तो गरे पिँढीतिर र एकछिनमै फर्किए। वरिपरिको माटोलाई लट्टे र निगुरोको तिउन बनाई पातमाथि राखेर खाँदै भाइले भन्यो, आमाले कति मिठो लट्टे पकाउनु भएको छ। लक्ष्मीले भने, मलाई माउरी माउरी दिनु है। तिनीहरू दुवैलाई झुम्राकी आमाले लट्टेर निगुरोको तरकारी दिइन्। ती अगाए, एउटा भावना क्या। घरमा आमा हुनुहुन्छ भनेर ढुक्क हुँदै ती बारीमा काम गर्न गए। दिनभरि काम गरे जस्तो गरेर एकैछिनमै फर्किए। फेरि तिनले आमाले दिएको खाएर सघाए, आमासँग के बात मारे। तिनीहरूले आमा बोलाएको देखेर मेरो मनमा पो आमा हुनुभयो। तिनीहरूको खेलमा म पो डुबिरहेकी छु। साँझ परिसकेको छ। खेल्दा खेल्दा तिनीहरू साँच्चै भोकाइसकेका रहेछन्। तिनीहरूको पेटको भोकले भनेछ, अघि तिमीहरूले खाएको लट्टे होइन, निगुरोको तिउन पनि होइन, माटो हो। माटोले भनेछ, यी तिमीहरूकी आमा होइनन्, झुम्राको पुतली हो। भर्खर डुबेको घामको मधुरो प्रकाशले भनेछ, यो सब भ्रम हो, तिमीहरू आफ्नो घर जाओ, म पनि आफ्नो घर जान्छु र भोलि बिहानै तिमीहरूलाई उठाउन आउँछु। त्यसपछि ती दुवै आमा मरिन् भनेर त्यो झुम्राको पुतलीमाथि घोप्टो परेर रोए। एकछिनसम्म रोइरहे। टाउको उठाएको बेलामा मैले आँखाभरि आँसु पारेर तिनका आँखामा हेरेको त तिनीहरू साँच्चै रोएका पो रहेछन्। तिनका गहभरि आँसु छन्। सबै कुरा ख्याल ख्याल भए तिनका आँखामा मन पग्लेर आएका आँसु भने साँच्चैका हुन्।
Thank you.
मैले रोपेका मुला खाने बेला भइसकेका छन्। कोही त एकदमै ठुला र लामा भएका छन्। मेरा पाखुरा जत्रै पुसको पहिलो हप्ताको घामले हावा तताउन सकेको छैन। त्यो चिसो हावा फोक्सोसम्म पुर्याउनु पर्दा भित्रैसम्म जाडो भएको छ। बा भाइ 10 महिनाको भयो, कस्तो भयो होला त्यो टुरो? म भेटेर आऊँ बा, भोलि बिहानै गएर बेलुका फर्केर आइज न त। मामा घर जाँदै गर्दा 9 महिनाको भाइको अनुहार आँखा अगाडि आइरह्यो, तर ऊ अहिले 10 महिनाको भइसकेको छ। सधैँ मामा घर जाँदा हजुरबा हजुरआमा मामा माइजूलाई भेट्न जाँदैछु जस्तो लाग्थ्यो, तर आज मामा घर जाँदा भाइलाई भेट्न जाँदैछु जस्तो लागिरहेछ। मामा घर पुग्ने बित्तिकै मेरो आँखाले सबैभन्दा पहिला भाइ देख्न खोजे। माइजूलाई सोधेँ, भाइ खोइ? माइजूले घरको दक्षिणपट्टि पिँढीमा देखाइन् जहाँ घाम लागेको छ। भाइलाई माइजूकी 5 वर्षे छोरीले खेलाउँदैछ। भाइलाई देख्नासाथ लाग्यो यो मेरो भाइ होइन, उसलाई मात्र एक्लै देखेको भए म मेरो भाइ भनेर चिन्ने नै थिइनँ होला। आफैलाई प्रश्न गरे, ऊ कसरी खेल्न सकिरहेछ, खान सकिरहेछ, सास फेर्न सकिरहेछ? माइजूकी छोरीसँग कसरी कसरी खेलिरहेछ, अथवा भनौँ माइजूकी छोरीले खेलाइरहेकी छ। उसको शरीरमा न्याना लुगा पनि छैनन्। मान्छेको शरीर हाडका कति टुक्राहरू जोडिएर बनेको हुन्छ मलाई थाहा छैन, तर उसको शरीरका हाडहरू बाहिरबाटै गन्न सकिन्छ जस्तो लाग्यो। यस्तो अवस्थामा पनि उसले सजिलै सास फेरेको देख्दा लाग्यो मेरो भाइ एकदम बलियो छ, किनभने कस्ता हट्टाकट्टा मान्छेलाई हराउने कालले मेरो पिलन्धरी भाइलाई हराउन सकेको छैन। छिमेकी घरबाट दुध ल्याई कुराउनी बनाएर ल्याएकी थिएँ, अलिकति आफ्नै हातले भाइलाई खुवाइदिएँ, खायो। उसले निल्दा उसको घाँटी छाती र पेटतिर लुगा हटाएर हेरेँ, कुराउने पेटसम्म पुगेको बाहिरैबाट देखिए चाहिँ लाग्यो। म त डराएँ पनि, कतै पेटमा नअडी कुराउने सुलुल्लो बाहिर आउने त होइन ढुङ्ग्रोमा चाहिँ। भाइलाई घर लिएर जान मन थियो, तर एकपटक बाला नसोधी निर्णय गर्न सकिनँ। एक्कासी मैले भाइलाई लैजाँदा मामा माइजूलाई पनि नरमाइलो लाग्ला भनेर रित्ते घर फर्किएँ। बाले सोध्नुभयो, भाइ कस्तो भएको रहेछ? भाइले त निलेको नै सबै देखिन्छ, बाँध्दैन कि क्या हो? उतै राख्ने हो भने त कुन्नी, त्यसो भए भोलि नै गएर लिएर आ। फेरि म भोलिपल्ट मामा घर गएँ, भाइ लिन। बाटोमा जाँदा म यति डराएँ, कतै म नपुग्दै ती हट्टाकट्टा मान्छेलाई पनि हराउने कालले उसलाई पनि हराइसकेको हुने त होइन, तर ऊ उस्तै रहेछ। म खुसी भएँ, मैले भाइलाई पछौराले बोकेर ल्याएँ। घरमा आइपुगेर भाइलाई खाटमा राखेँ, उसलाई बोकेको पछौरामा उसको दिशा रहेछ। बिचरा पेट पनि थामिँदो रहेनछ। भाइलाई देख्नासाथ बाले भन्नुभयो, यस्तो हुन्छ भने थाहा पा भयो, म त पठामी नै थिइनँ, हामी यहीँ पाल्थ्यौँ नि। त्यसपछि भाइले खुब माया पायो मेरो, बाको र ठुलो भाइको, तर आमाको जति होइन। ठुलो भाइ दौडिँदै भित्र आयो भान्सामा र मलाई 2 सासमा भन्यो, दिदी भाइले त कुकुरको दुध खाँदैछ। आत्तिँदै 1 सासमा बाहिर निस्केँ। घरको बायाँ मोडाको पालीमुनि पिँढीमा कुकुर मस्तसँग कोल्टी परेर आनन्दले निदाइरहेको, भाइले भने कुकुरको छाउराले झैँ सुतेर कुकुरको दुध चुसिरहेको, त्यसका ठुल्ठुला थुन तन तन चुसिरहेको। मलाई त 81 घोप्टो परेर रुन मन लाग्यो। यताउति हेरे नजिकै कुचो रहेछ, त्यही कुचोले आफू रुन अगाडि कुकुरलाई पिटेर दपाएँ र भाइलाई कुकुरबाट छुटाएर काख लिए। त्यो कुकुर मन नलागि नलागि उठेर गयो आँगनतिर, कसैले उसको छाउरो खोसेर लखेटे चाहिँ ऊ लखेटेको छ। भाइ भने उसलाई मैले कुकुरसँग छुटाएकोमा रुँदैछ। त्यो रुवाई सुनेर बिस्तारै भाग्दै गरेको कुकुर आँगनको डिलमा उभिएर भाइतिर हेर्दैछ, मानौ भाइ उसकै छाउरो हो। भाइ पनि त्यही कुकुरतिर हेरेर रुँदैछ, मानौ त्यो कुकुर उसकै आमा हो। भाइ पनि त्यसरी नै रोइरहेको छ, मानौ मैले उसलाई उसकै आमाबाट दुध खाँदा खाँदै छुटाएकी हुँ। कहिले मैले कल्पनासम्म नगरेको कुरा भयो, कल्पना गर्दा पनि एकदमै घिनलाग्दो कुरा भाइले गरेको छ। मेरो मनले कल्पना गर्न पनि अस्वीकार गर्ने कुरा, मनदेखि नै भाइले कुकुरलाई आमा स्वीकारेको छ। कुकुरले भाइलाई छोरा स्वीकारेको छ। यी दुवै अमोघ प्राणी एकअर्काको मातृवत र पुत्रवत भाषा बुझेर कसरी एकअर्कामा समर्पित हुन सकेका होलान्, नबोलेर पनि कसरी एकअर्काको भाषा बुझ्न सकेका होलान्। भाइले मलाई भन्दा धेरै कुकुरतिर हेऱ्यो। कुकुरलाई आँगनको डिलबाट पनि खेदेँ मैले। त्यसपछि भाइ त खालि कुकुरतिर हेर्दै रुन थाल्यो। त्यो रुवाई सुनेर पर गल्लीमा पुगेको कुकुर पनि टक्क रोकियो र भाइतिर फर्केर हेऱ्यो। कुकुरलाई नै आमा ठाने झैँ उसको रुवाईको लयले भने जस्तो लाग्यो। आमा जान्छु लाग्यो उसले, आमा जान्छु भनेर कुकुरसँग जान्छु भनेको। मैले बुझाउँदै भने, आमा त देउताको घर जानु भने। उसको अमुक भाषामा भाव मात्र बोल्यो, कहिले आउनुहुन्छ नि देउताको घरबाट आमा? मैले कहिले आउनु नि बा, यत्तिकै हो अब, फर्केर आउने भए म किन रुन्थेँ? नआम्नी भएर पो रुन मन लाग्छ। तर ऊ पत्याउँदैन। उसलाई लागेको छ आमा गोठ पारी पुगेकी छन्, एकछिनपछि फर्केर आउँछिन्, दुध खुवाउन आउँछिन्। मैले आफ्नो दुलाको अनुहार नसम्झे झैँ यो भाइले पनि जिन्दगीभर आफ्नो आमाको अनुहार सम्झिने छैन। अब उसको रुवाईको लयमा त्यो तोते बोलीको भावले भनिरहेछ, भोक लाग्यो दिदी, म बुबु खान्छु। मैले ठुलो भाइलाई भने, जा बाबु रमा काकीका घरबाट भाइलाई भनेर अलिकति दुध लिएर आइज। ठुलो भाइले एक कचौरा दुध ल्यायो। घरमा दुहुनु छैन, बा दुहुनु गाई या भैँसी जे भए पनि किन्न खोज्दै हुनुहुन्छ। दुध तताएर मन तातो बनाएर भाइलाई चम्चाले खुवाउन लागे। ऊ खाना अप्ठ्यारो मान्दैछ। आईको बुबु हो, खाऊ, उसको भावले भनिरहन्छ। नै आमाकै बुबु खान्छु लाग्यो उसले, आमा भनेर कुकुरकै दुध खान खोजिरहेछ अझै। पल्लो घरकी काकी आइन्, तिनी सुत्केरी भएको भर्खर दुई तिन महिना भएको छ। भाइलाई काखमा लिएर आफ्नो दुध खुवाउन खोजिन्। उसले दुध चुस्नभन्दा पहिले तिनको अनुहारमा हेऱ्यो, कुन्नी के सोच्यो, मुख हालेर पनि चुस्न मानेन, छोडिदियो र उसको अनुहारमा भने उही भाव झल्किरह्यो, आमाकै बुबु खान्छु। त्यही बेला घर पछाडितिरबाट घुमेर कुकुर हाम्रो घर अगाडि आँगनमा आइसकेको रहेछ। भाइको रुवाईको लय सुनेर आयो जस्तो छ। आयो र मातृवत आँखाले भाइलाई हेरिरह्यो। यो कुकुर हाम्रै घरको, भाइको जन्मदेखि आजसम्मका सबै घटनाक्रमहरूको साक्षी। भर्खर ब्याएको थियो, पाँचवटा छाउरा छाउरी, के भएर कुन्नी ती सबै मरेछन्। ऊ अहिले सन्तान शोकमा छ। लाग्यो भाइबाट उसले त्यसको क्षतिपूर्ति गर्दैछ। त्यो क्षतिपूर्तिमा कारणिकता भए पनि त्यसलाई मैले मन पराइरहेकी छैन। कुकुरलाई अगाडि देख्न साथ मैले हातले ताकेर दपाउन खोजेँ, टेरेन, अगाडि बसिरह्यो पुच्छर हल्लाएर। उसका आँखाले भनिरहेछन्, मेरो छाउरो अघाएकै छैन, मेरो दुध गानी नै लाग्यो, देऊ मेरो छाउरो, म उसलाई दुध खुवाउँछु। मैले नजिकै रहेको सानो लौरो समातेर ताकेँ। अलि पर सरेर बस्यो, डर लागिरह्यो। कुकुरको दुध खाएर भाइ पनि कतै कुकुर जस्तै भोक्ने र आछी खाने भयो भने, यसको स्वभाव रूप पनि बिस्तारै कुकुरको जस्तै हुँदै गयो भने, नपिटिकन लौरो ताकेर मात्रै कुकुरलाई खेदेँ र बाटो कटाएँ। खेदे पनि फेरि आइहाल्छ, म एकदम डराएँ। मेरो डरको साथी कोही हुँदैन, डर नै हुन्छ, डर हुरी हुन्छ, म सुकेको पात हुन्छु। सधैँ मैले ध्यान दिनु पर्यो। ठुलो भाइलाई पनि भने, तेरो काम भाइ र कुकुर हेर्ने, भाइ कता छ कुकुर कता छ, भाइको नजिक आउन साथ कुकुरलाई खेदिहाल्नु। उसलाई घरमा छाडेर पँधेरा या दाउरा घाँस गर्न जाँदा पनि भाइको चिन्ता लाग्ने हुन थाल्यो, कतै भाइले कुकुरको दुध खाँदैछ कि। गोठतिर गए, हाम्रा गाई पनि भैँसी पनि ब्याउने छन्। तिनका आँखामा हेरे, तिनले पनि मलाई हेरे। गाईले मलाई देखेपछि घाँस मागेको हो भन्ने मैले बुझेँ। तर गाईले हेर्दा सोचेँ, उनले भनिरहेकी छन् कि मेरो दुध खाएर तिमीहरू म जस्तै भएका छौ र, मैले जसरी नै घाँस कुँडो खाने भएका छौ र, मैले जस्तै गोठमा बाँधिएर मलमूत्र त्यागेकै ठाउँमा बस्ने भएका छौ र, मैले जस्तो मैलो पानी खाएका छौ र, म जस्तो अमुक भएका छौ र, यी मानिसहरू हो, पशुको सारमा बाँचेर तिमीहरू पशु भएका छौ र। त्यसपछि मलाई कुकुरप्रति दया लाग्यो, उसले देखाएको ममताप्रति श्रद्धा लाग्यो। साँझतिर ठुलो भाइलाई भने, बाबु कुकुर कता गयो, बोला त, त्यो भोकायो होला। भाइले बोलायो, चेही चेही। भाइले बोलाउन नपाउँदै कुकुर त टुप्लोको पुच्छर हलाउँदै आँगनमा आइपुग्यो। म भने अझै डराइरहेको छु, फेरि कतै भाइलाई यसले दुध खुवाउने त होइन। ती गाई पनि कस्ते मलाई कति धेरै कुरा सम्झाइन् आमाले जस्तै आँप खाएर आँप जस्ता सुन्तला खाएर सुन्तला जस्ता सागपात खाएर सागपात जस्ता अरू जे जे खान्छौँ त्यही त्यही जस्ता भएका छौँ र हामी त जे खाए पनि आफू जस्तै छौँ ती फलफुल र सागपातहरूले पनि माटोबाट जे खाए पनि जे खाएको हो त्यस्तै भएका छैनन् आफू जस्तै भएका छन् मलाई ठुल्ठुला पण्डितजीहरूको ज्ञानभन्दा गाईले सिकाएको ज्ञान बढी लाग्यो अझ धेरै कुरा सिकायो कुकुरले तर मैले सिकिरहेकी छैन तैपनि भाइले कुकुरको दुध खान्छ कि भन्ने डर चाहिँ लागिरह्यो त्यसको क्षतिपूर्ति गर्न मैले एउटा जुक्ति निकालेँ सुन्तला लगभग निक्रिसकेको छ कतै कतै बोटमा दुई चार साना साना दाना बाँकी रहेका छन् ती टिपेँ केस्रा केस्रा बनाएर छोडाएँ एउटा केस्राको एक छेउमा सियोले छेडेर त्यही धागो उनेर खाँबोमा बाँधे अर्को टुप्पामा सियोले दसवटा पल बनाए आमाको दस धारा दुध आउने पल जस्तै र भाइलाई भने बाबु बुबु खाऊ उसले खान मानेन सायद पत्याएन मैले फकाएँ बाबुले बुबु खायो मैले खुसी भएको अभिनय गरेँ उसलाई फुर्काएँ पकाएँ उसको टुरो अवस्थाले कुकुरको मातृत्व त पग्लिएको छ म उसकी आमा सर कि दिदी मलाई कस्तो भयो होला उसले खाना त खायो तर बुबु भनेर खाएन सुन्तला नै भनेर खायो बुबु जसरी खाएन सुन्तला जसरी नै खायो उसका लागि सुन्तला आमा हुन सकिनन् उसले सुन्तलाको केस्रामा कुकुरको थुन देखेन मामा र बा भएर भोलि दुनो गाई लिएर आउने अरे मामा घरबाट भान्जालाई दुध भएन भनेर मामाले गाई पठाइदिन लाग्नु भएको रहेछ त्यसैले बा लिन जानुभएको बा नभएर आत्तिएकी छु किनभने भाइ बिरामी छ जाडो उत्पात पढेको छ चिसो लाग्यो जस्तो छ भाइलाई आमाको छातीको तातोले सेकेर सन्चो हुने बिमार लाग्यो जस्तो छ भाइलाई छिमेकी काकीले दिनुभएको भैँसीको दुध पनि खाएन जबरजस्ती खुवाएको पनि ओकल्यो लिटो पनि खान मानेन राति भइसक्यो रोइरहेछ भित्रैदेखि उसको फोक्सोबाट हुरी चले झैँ सास चलिरहेछ भित्र बाहिर गरिरहेछ कतै बाहिर मात्र गरिदियो भने कोखा हानिरहेछ म एकदम डराइरहेकी छु कतै निभ्ने बेलाको दियो चर्को बलेको त होइन मामा घरबाट यहाँ ल्याएको हप्ता दिन भइसक्दा पनि ऊ अझै तङ्ग्रिएको छैन बदलामा ऊ बिरामी भएको छ बा हुनुभएको भए मलाई आड हुने थियो म एकदम डराइरहेकी छु कतै भोलि भाइका निम्ति बाले दुनो गाई ल्याइपुर्याउँदा यसलाई केही हुने त होइन ठुलो भाइ निदाइसकेको छ प्रकृति पनि निदाए जस्तै भएको छ चिसो रात उत्कर्षमा पुगेको छ लाग्छ भाइको रोग पनि उत्कर्षमा पुगेको छ उसको शरीर छाम्छु जहाँ छामे पनि हाड मात्र भिजाउँछ तिनै हाड पनि तातेका छन् ज्वरोले दुईवटा सिरक ओडाएकी छु आफ्नो छातीमा टाँसेर राखेकी छु उस सिरकभित्र मेरो छाती ताकेर रोइरहेछ उसको रुवाई र पीडा दुवै मैले खप्न सकिरहेकी छैन उसको कोखा हानिरहेको छ डर लाग्यो आफ्नै सासको प्रहारले कतै उसको कोखा नै पल पार्ने त होइन सम्झेँ रोइरहेको बालक जति गर्दा पनि फुलिएन भने अन्तिम उपाय आमाले उसलाई आफ्नो दुध चुसाउन थाल्छिन् त्यसपछि उसको रुवाई ठ्याम्मै टालिए चाहिँ बन्द हुन्छ थुप्रै आमाले यसो गरेको देखेकी छु मलाई पनि के विचार आएको नि सुतेरै सिरकबाट आफ्नो बैलो छाती खोलेर भाइको मुखमा स्तनको टुप्पो राखिदिएँ उसले हतार हतार आफ्नो मुखमा मेरो स्तनको टुप्पो च्याप्यो उसको रुवाई बन्द भयो म एकदमै खुसी भएँ उसको जिब्रो त तातो रहेछ उसको निधार र शरीरभन्दा जिब्रो तातो रहेछ उसले त चुस्न पो थाल्यो दाँत नलगाइकन कस्तो जतनपूर्वक चुसेको जिब्रो र तालुको नरम मन तातोले मात्र अट्ठ्याएर ऊभित्र कत्रो बल रहेछ सायद दुध नआएर ऊ छटपटाउन थाल्यो म आफ्नो हृदय वेदन भएर छटपटाउन थालेँ जति चुसे पनि रबर चुसे चाहिँ भएपछि उसले चुस्न छोड्यो जति बल गरे पनि मानेन र झन्ड हुन थाल्यो म निराश भएँ उदास भएँ केही सिप्न लागेपछि केवल उसको रुवाई बन्द गराउन स्तनको टुप्पामा अलिकति खुँदो लगाएर चुसाउन खोजेँ गुलियोले गर्दा होला फेरि चुस्न थाल्यो मलाई यति बेला अनायास यस्तो लाग्यो भाइले चुस्दा चुस्दै मेरो दुध आइदिए हुन्थ्यो नि मैले भगवान्सँग धेरै पटक सुतेरै प्रार्थना गरेँ भगवान् मेरो भाइका लागि मेरा स्तनमा दुध भरिदेऊ सधैँ राति राति भए पनि यसरी नै लुकेर म मेरो भाइलाई दुध खुवाउँछु तर भगवान् अरूका सामु खुवाउन सक्दिनँ किनभने मसँग कुकुरको जस्तो खुल्ला मातृत्व छैन मलाई मेरो चेतनाले कुकुर जतिको निसङ्कोच र उधार हुन पनि दिँदैन प्रत्येक वर्ष स्वस्तानीमा सुनेकी हुन्छु त्यहाँ बालिका गोमाका निम्ति दुध हुँदैन सिद्धिविनायक गणेशका कृपाले स्तन निचोर्दा शिवबाट ब्राह्मणीका बैला स्तनबाट दुध आउँछ आफूले सन्तान नजन्मारे भए पनि उनको स्तनबाट दुध आउँछ लाग्यो मलाई पनि भगवान्ले त्यस्तै कृपा गरिदिए हुन्थ्यो नि मेरा भाइका निम्ति केही समयसम्म त भगवान्को कृपा हुन्छ भनेर मैले कुहिरहेँ र भाइलाई दुध चुसाइरहेँ, तर भगवान्ले त्यस्तो कृपा गरिदिएनन्। मलाई एक मन आनन्दित भएँ, एकछिन भए पनि कमसेकम भाइको रुवाई रोकियो, अर्को मन ग्लानी भयो। यस्तो मैले के गरिरहेको छु, यो पाप हो कि धर्म? यदि भगवान्ले मेरो स्तनमा दुध भरिदिएका भए म के गर्थेँ होला, के जवाफ दिन्थेँ बा आफन्त र छिमेकीलाई? फेरि मलाई दुध नआएकोमा नै खुसी लाग्यो। सोचेँ मेरा स्तनहरू नक्कली हुन्, गुडिया जस्तै, जिन्दगीभर मेरो छातीमा टाँसेर यिनले नक्कली अभिनय गरिरहनेछन्। फेरि मनको क्षितिजबाट बादल चाहिँ एउटा भावना आयो, यो भाइ ठुलो भएपछि मलाई के सोच्ला, के सोचेकै होला, मैले पनि बिर्सिहाल्छ नि उसले, जसरी मैले बिर्सिएकी छु आमाको दुध चुसेको। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेक सकिएको छ। अर्को शुक्रबार सेतो धरतीको नौ श्रृङ्खला वाचन लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।